আলহামদুলিল্লাহ আলহামদুলিল্লাহ রব্বিল আলামিন والصلاه والسلام على من كان نبيا وآدم بين الماء والتين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم واعتصموا بحبل الله جميعا ولا تفرقوا صدق الله العظيم بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم الحمد لله ہمارے ملک پاکستان کو معرض وجود میں آئے ہوئے 70 سال ہو چکے ہیں. یہ اللہ تبارک و تعالیٰ کا بہت بڑا کرم ہے اور جتنا اس کا شکر کیا جائے اس نعمت پر وہ کم ہے. کل الحمدللہ ہم سب پاکستان کا 70واں یوم آزادی منا رہے ہیں, یعنی اس ملک کو قائم ہوئے 70 سال ہو چکے ہیں. آج بعض لوگ اعتراض کرتے ہیں, مختلف قسم کی باتیں کرتے ہیں, اور ہمارے وہ نوجوان جن کو بالکل اس بارے میں علم ہی نہیں کہ یہ ملک کیوں بنا, اس کے مقاصد کیا تھے, کس وجہ سے معرض وجود میں آیا, ان کے ذہنوں کو منتشر کرنے کے لیے یا گمراہ کرنے کے لیے اور اس ملک سے نفرت پیدا کرنے کی کوشش کی جاتی. کبھی کہتے ہیں کہ اس ملک کو بنانے کی ضرورت ہی نہیں تھی, پاکستان کیوں بنا, ہندوستان میں آرام سے رہ رہے تھے, اتنے کروڑ مسلمان تھے, اتنے کروڑ پاکستان میں, یہ سب مل جاتے تو کتنا اچھا ہوتا, آرام سے وہاں رہ رہے تھے, کوئی پریشانی نہیں تھی, کوئی مشکل نہیں تھی. کبھی یہ کہا جاتا ہے کہ نہیں یہ انگریزوں کی سازش ہے کہ اس نے مسٹر جناح کو بھیجا اور یہاں پر یہ سارا ہنگامہ برپا کیا اور ایک ملک کو دو حصوں میں تقسیم کر دیا. کبھی کہتے ہیں کہ یہاں پر اتنی کرپشن ہے, اتنی بدماشی ہے, اتنی غنڈا گردی ہے اور یہ ساری چیزیں ہیں, اگر پاکستان ہی نہیں ہوتا تو یہ کچھ بھی نہیں ہوتا. حالانکہ یہ ساری باتیں بالکل بے بنیاد ہیں. سب سے پہلے یہ سمجھیے کہ ہم نے یہ ملک بنایا کیوں, اس کا مقصد کیا ہے. ہر چیز کا ایک مقصد ہوتا ہے نا. اتنا بڑا ملک, لاکھوں جانیں قربان کی گئی, کتنی عزتیں لٹیں, مال و دولت کو چھوڑا, گھر بار کو چھوڑا اور سب کے سب وہاں سے ہجرت کر کے اس ملک میں آئے, تو یہ کیا ایسے ہی ہو گیا, کوئی معمولی بات ہی کہ ہندوؤں سے جھگڑا ہوا تو ہم نے ایک ملک لے لیا, یا وہاں پر کوئی پریشانی ہوئی تو ہم نے ایک ملک لے لیا. نہیں, ایسا نہیں تھا. اور پھر یہ ملک بنانے والے جو تھے وہ کوئی بیوقوف نہیں تھے کہ انہوں نے انگریزوں کے اشارے پہ آ کر ملک بنا دیا یا کسی کی باتوں میں آ کر بنا دیا. وہ سب عالم بھی تھے, مفتی بھی تھے, محدث بھی تھے, فقی بھی تھے, علماء بھی تھے, مشائخ بھی تھے, اور اس کے بعد دیگر لیڈر حضرات بھی تھے جو بالکل جاہل نہیں تھے, دنیاوی تعلیم ان کے پاس تھی, اور علماء اور مشائخ کے پاس دینی اور دنیاوی تعلیم دونوں تھی, صاحب فہم و فراست تھے, دور اندیش تھے. ان سب نے مل کر اس ملک کو بنایا, جیسے جاہلوں نے نہیں بنایا, یہ ایسی کسی معمولی واقعے پر یہ ملک نہیں بنا, اس کے پیچھے ایک بہت بڑی تاریخ ہے, اس کا ایک پس منظر ہے. وہ اگر آپ دیکھیں اور سمجھیں تو پھر آپ کبھی بھی اعتراض نہ کر سکیں کہ یہ ملک کیوں بنا. آپ جانتے ہیں کہ بر صغیر پاک و ہند پر مسلمانوں نے 700 سال حکومت کی, پوری تاریخ ایک موجود ہے مغلیہ دور کی. اور یہ الزام لگانا کہ اسلام تلوار سے پھیلا ہے, اگر اسلام تلوار سے پھیلتا تو آج ہندوستان میں ایک بھی ہندو یا غیر مسلم کوئی نظر نہیں آتا. کیوں, 700 سال مسلمانوں نے حکومت کی, تلوار رکھ دی جاتی, اسلام قبول کرو ورنہ ہم گردن اڑا دیں گے, سب کے سب مسلمان ہو جا. نہیں, 700 سال حکومت کرنے والے وہ مسلمان حکمران, وہ مغلیہ دور, ان سب نے اخلاق کی مثال پیش کی. ان کے دور حکومت میں، دور سلطنت میں جتنے بھی غیر مسلم تھے، ہندو ہوں یا سکھ ہوں یا عیسائی ہوں، ان سب کو مکمل مذہبی آزادی. اسلام نے اقلیت کے جو حقوق رکھے ہیں، غیر مسلموں کے جو حقوق اسلامی ریاست میں رکھے ہیں، مسلمان حکمرانوں نے وہ سب کا سب ان کو دیا. اگر ایسا ہوتا تو ایک بھی سکھوں کا گرودوارا موجود نہ ہوتا، ہندوؤں کا ایک بھی مندر موجود نہ ہوتا. لیکن آپ ہندوستان کی تاریخ اٹھا کر دیکھیے، بر صغیر کی تاریخ اٹھا کر دیکھیے، مغلیہ دور میں بھی، مسلمانوں کے دور سلطنت میں بھی ان کے گردوارے اسی طرح تھے، ان کے بتخانے اسی طرح تھے، یا اپنی مذہبی رسومات تمام کی تمام آزادی کے ساتھ انجام دیتے. اسلام کے مطابق جو اسلام نے ان کو حقوق دیے، اسلامی حکمرانوں نے وہی حقوق ان سب کو دیے. پھر انگریز بر صغیر میں داخل ہوئے، ایسٹ انڈیا کمپنی انہوں نے بنائی اور تجارت کے غرض سے داخل ہوئے. ہم تو تاجر ہیں، ہم یہاں آ کر تجارت کریں گے. تجارت کی غرض سے، تجارت کا بہانہ بنا کر یہ بر صغیر میں داخل ہوئے اور آہستہ آہستہ اپنے قدم جمانا شروع کی، اور ہوتے ہوتے یہاں تک ہو گیا کہ انہوں نے حکومت پر بھی قبضہ کرنے کی کوشش کی، اور مسلمانوں ہی کو لالچ دے کر اپنے ساتھ ملایا، اور یہ پھر بر صغیر پر قابض ہو گئے. آخری مغل شہنشاہ بہادر شاہ ظفر کو انہوں نے معزول کیا اور ہتھ کڑی ڈال کے یا بیڑیاں ڈال کر اس کو لے گئے. اس طرح اسلامی حکومت کا، مسلمانوں کی حکومت کا بر صغیر سے خاتمہ ہو گیا. اب انگریز مکمل طور پر اس ہندوستان پر، جو بر صغیر تھا یعنی پاکستان ہندوستان ایک ہی تھا، اسے بر صغیر کہا جاتا، اس پر مکمل قابض ہو گئے. اب کیونکہ حکومت انگریزوں نے مسلمانوں سے چھینی تھی، ہندوؤں سے نہیں چھینی، اسی لیے ان کو سب سے زیادہ خطرہ مسلمانوں سے تھا. ان سے ہم نے حکومت چھینی ہے، ان کی سلطنت ختم کی ہے، یہی ہمارے لیے رکاوٹ ہے. اسی لیے انہوں نے سب سے زیادہ مسلمانوں کو کچلا، ہر طریقے سے، معاشی لحاظ سے، مذہبی لحاظ سے، معیشت کے دروازے ان پر بند کر دیے، اور دیگر طریقوں سے مسلمانوں کو کچل کر رکھ دی، ظلم و ستم کیے. تاریخ اٹھا کر دیکھیں، جب ہم پڑھتے ہیں تو ہمارے رونگٹے کھڑے ہو جاتے. مستند کتابوں میں، تاریخ میں لکھا ہے، پھانسی دی جاتی ہے جیل میں. انہوں نے پھانسی کا طریقہ یہ کیا، روڈ پر، جیسے مین روڈ پر لوگ چل رہے، وہاں پر جو درخت ہے اس میں پھانسی کا پھندا لٹکا دیا. اور یہ انگریز افسران کرسی بچھا کر بیٹھے ہیں، چائے پی رہے ہیں، ایک مسلمان کو لایا جاتا ہے، وہ جو پھندا درخت میں لٹکا ہوا ہے اس کی گردن میں ڈال دی، ایک اسٹول پر اس کو کھڑا کیا، اس کے ہاتھ پیچھے باندھ دیے، اور بعد میں نیچے سے اسٹول ہٹا دی، وہ لٹک گیا اور اس کی موت واقع ہو گئی. سب کے سامنے، یعنی سر عام، سب راہ چلتے بھی دیکھ رہے ہیں، اور یہ بیٹھے ہوئے چائے پی رہے اور ہنس رہے ہیں، دیکھ کر مذاق اڑا رہے ہیں. اور جب دیکھا کہ جان نکل گئی، وہ لٹک رہی لاش، دو آئے، انہوں نے آ کر اس کے ہاتھ کھولے اور لاش کو اٹھا کر ایک طرف پھینک دیا، پھر دوسرے کو لاؤ. یعنی ایک گھنٹے میں کتنے سو مسلمانوں کو سب کے سامنے پھانسی دے دی، اور کوئی پوچھنے والا نہیں ہے، کوئی ان کو کہنے والا نہیں. اس طریقے سے انہوں نے مسلمانوں کو پھانسی دی ہے، سر عام، نہ جانے کتنے ہزاروں مسلمان سب کے سامنے اس طرح موت کے گھاٹ چڑھ گئے، اور بعد میں ان کی لاشوں کو ایک جگہ رکھ کر آگ لگا دی، ان کو گور یا کفن بھی میسر نہیں ہو. اس طریقے سے انہوں نے سلوک کیا. بہت سے مسلمانوں کو توپ کا جو گولا جہاں سے نکلتا ہے وہاں ان کو باندھ کر گولے سے اڑا دیا. اب آپ اندازہ کر سکتے ہیں کہ جسم کا کیا حل ہوا ہوگا، اس کے پرخچے اڑ گئے ہوں، پھر بھی وہ مسلمان جو تھے اپنے موقف پر ڈٹے رہے. یہ تو عام مسلمانوں کی بات تھی کہ جن کے ساتھ یہ ظلم و ستم ہوا. بہت سے مسلمانوں کو سور کی کھال میں ان کو پہنا کر سی دیا گیا، اور منہ کی طرف سے کھول کر پھر اس کی وہاں پر دھونی دی گئی. اس طرح ان کو اسی کے اندر مار دیا گیا. اور اس قسم کے بہت سو کو زندہ جلا دیا گیا. غرض یہ کہ جو جو ظلم و ستم مسلمانوں پر ہو سکتا تھا ان لوگوں نے کیا. 1857 میں انگریز کے خلاف سب سے پہلا فتویٰ علامہ فضل حق خیر آبادی رحمت اللہ علیہ نے دیا. اس وقت جو گروہ ان کے سامنے سیسا پلائی ہوئی دیوار بن کر کھڑا ہوا اور جس گروہ نے سب سے پہلے مخالفت کی وہ علماء اور مشائخ کا گروہ تھا. انہوں نے آواز حق بلند کی. علماء نے منبر رسول سے اور مشائخ نے اپنی خانقاہوں سے انگریزوں کے خلاف آواز بلند کی. سب سے پہلا فتویٰ علامہ فضل خیر آبادی نے دی کہ ان کے خلاف جہاد جائز ہے اور اس کی پاداش میں انہیں بند کر دیا گیا. ان کو کالا پانی کی سزا دی گئی. کالا پانی ایک علاقہ ہے جزیرہ انڈومان, وہاں پر کالے رنگ کا پانی ہوتا ہے جو سڑا ہوا بدبودار, جس کو پی نہیں سکتے, اتنا کڑوا. جس کو سزا دینی ہوتی تھی اس جزیرے پر بھیج دیا کرتے. جج فیصلہ کرتا تھا اس کو کالا پانی کی سزا دی گئی, اس کو اٹھایا اور وہاں جا کر پھینک دی, اور وہیں پر ہی وہ آدمی سسک سسک کر مر جاتا. علامہ فضل خیر آبادی کو وہاں کی سزا دی گئی اور آپ نے بخوشی اس سزا کو قبول کیا. میں اپنے اس جہاد سے باز نہیں آؤں گا, انہوں نے ہمارے ملک پر قبضہ کیا ہے, ہماری تہذیب, ہمارا تمدن, مذہبی شعار, یہ تمام چیزیں انہوں نے بگاڑ کر رکھ دی ہیں, ہم ان کے خلاف جہاد کریں. اسی طرح مولانا محمد علی جوہر, مولانا شوکت علی, انہوں نے تحریک خلافت شروع کی. یہ سلسلہ پہلے سے چلتا رہا, اس کی ابتدا 1857 سے ہوئی. پھر بعض لوگوں نے کہا کہ ہندو اور مسلمان ایک قوم ہیں, ایک ساتھ رہ سکتے ہیں, کوئی مسئلہ نہیں ہے. اعلی حضرت امام اہل سنت نے دو قومی نظریہ پیش کیا. فرمایا یہ ایک قوم نہیں ہے, مسلمان الگ قوم ہیں, ہندو الگ قوم ہیں. یہ کیسے ایک قوم ہو سکتے ہیں؟ ارے ان کا دین ہی الگ ہے, ان کا مذہب ہی الگ ہے, ان کی تہذیب, ان کا تمدن, یہ سب الگ ہے. ہمارا ان کا کیا میل ہے؟ وہ کافر ہیں, ہم مسلمان ہیں. وہ ہندو ہیں, ہم مسلمان ہیں. وہ ہندو مذہب پر چلتے ہیں, ہم اسلام پر عمل کرتے ہیں. ان کا مذہب جھوٹا ہے, ہمارا مذہب سچا ہے. وہ بتوں کی پرستش کرتے ہیں, ہم ایک وحدہ لا شریک کے سامنے جھکتے ہیں. ان کا لباس الگ ہے, ہمارا لباس الگ ہے, ان کی زبان الگ, ہماری زبان الگ. کیسے یہ قوم ہو سکتے ہیں؟ دو قومی نظریہ اعلی حضرت امام اہل سنت نے پیش کیا اور اس کے بعد علماء اہل سنت نے اس کو آگے بڑھایا. چند کانگریسی مولوی, سنی نہیں تھے الحمدللہ, جتنے بھی علماء اہل سنت تھے سب نے پاکستان کے حق میں کام کیا, تحریک پاکستان کے لیے کام کیا, مرتے دم تک اس کے لیے کام کرتے رہے. بہت سو نے جامع شہادت بھی نوش کیا, جیل کی صحبتیں, قید اور بند کی صحبتیں, مشکلات کو برداشت کیا, لیکن مطالبہ پاکستان سے دستبردار نہیں ہوئے. اگر یہ علماء اور یہ مشائخ تحریک پاکستان میں قائد اعظم کا ساتھ نہ دیتے, کبھی بھی یہ پاکستان معرض وجود میں نہیں آ سکتا. کیوں؟ لیڈر کے ساتھ کتنے لوگ ہوتے ہیں, جبکہ علماء اور مشائخ کے ساتھ کثیر تعداد میں لوگ ہوتے ہیں. مشائخ اس زمانے کے جن کے ہاتھ پر لاکھوں افراد نے بیعت کی ہوئی تھی, علماء جن کے ہزاروں لاکھوں شاگرد تھے, انہوں نے اپنے شاگردوں کو اور مشائخ نے اپنے مریدوں کو مطالبہ پاکستان سے روشناس کرایا, اس کا مقصد بتایا اور سب کو تحریک میں شامل کر دی. اور نہ صرف شامل کیا بلکہ خود اپنے مدارس اور اپنی خانقاہوں سے باہر نکل کر اس تحریک کی قیادت کی. علامہ فضل خیر آبادی نے پہلا فتویٰ دیا اور ان کے بعد یہ سلسلہ چلا. مولانا عبدالستار خان نیازی, علامہ ابوالحسنات سید محمد احمد قادری اشرفی, علامہ ابوالبرکات قادری اشرفی, صدر الافاضل مولانا سید محمد نعیم الدین مراد آبادی, محدث اعظم ہند علامہ سید محمد محدث کچوچوی اشرفی, مولانا غلام الدین, پیر مانکی شریف, پیر صاحب تونسا شریف, پیر صاحب زکوڑی شریف, پیر عبد الرحمان بھرچونڈی, سندھ سے تعلق رکھنے والے. اسی طرح پورے بر صغیر میں جہاں جہاں بھی علماء موجود تھے, مشائخ موجود تھے, ان سب نے بڑھ چڑھ کر حصہ لیا. قطب ربانی حضرت ابو مخدوم شاہ سید محمد طاہر اشرف اشرفی الجیلانی, آپ نے اس زمانے میں ایک بیان جاری کیا और अपने मुरीदीन को हिदायत की कि हम मुस्लिम लीग की मुकम्मल तौर पर हिमायत करते हैं, लिहाजा हमारे मुरीदीन पूरे हिंदुस्तान में जहां भी हैं मुस्लिम लीग को वोट देंगे और इसी को कामयाब बनाएंगे। और आपके हुक्म पर हजारों लाखों जो मुरीदीन थे सब ने जहां भी जिस शहर में भी थे सब ने मुस्लिम लीग को वोट दी। और आपके इलाके में देहली में पहाड़ी इमली पर आपका कयाम था, उस इलाके में किसी कांग्रेसी मौलवी को यह जुर्रत नहीं थी कि वो आए और वहां पर आकर कांग्रेस की मुहिम चलाए या वोटों के लिए कहे। आपका ये रौब और ये दबदबा था, जो भी आता था आपको देखकर वहीं से भाग जाता। इसी तरह बनारस सुन्नी कॉन्फ्रेंस उलमाए अहले सुन्नत ने मुनक्किद की। बनारस इंडिया में एक शहर है जो इनका बड़ा मुकद्दस शहर समझा जाता है हिंदुओं का, कसीर तादाद में वहां मंदिर मौजूद हैं, बुत मौजूद हैं, उसको बड़ा मुकद्दस समझते हैं। उस मकाम पर उलमाए अहले सुन्नत ने बनारस सुन्नी कॉन्फ्रेंस मुनक्किद की और उस वक्त 5000 उलमा या इससे ज्यादा उलमा और मशाइख सब ने उसमें शिरकत की। उस कॉन्फ्रेंस को रोकने के लिए बहुत कोशिशें हुई, हुकूमत की तरफ से ऐलान हुआ कि गल्ला वहां पर नहीं जाएगा, अनाज नहीं जाएगा, खाने पीने की चीजें नहीं जाएंगी। जाहिर है कॉन्फ्रेंस 2 दिन या 3 दिन होनी थी और उसके लिए जो मंदुबीन आने थे उनके लिए खाने पीने का इंतजाम था। पाबंदी लगी, मुहद्दिस आजम हिंद अल्लामा सैयद मोहम्मद मुहद्दिस कचौचवी रहमतुल्लाह अलैह अपना खानदानी लिबास लिबास अशरफिया जेब तन करके जिस ट्रक में वो गल्ला जा रहा था उसमें आगे ड्राइवर के पास बैठ गए। फरमाया मैं लेके जाता हूं, किसी की हिम्मत है तो रोक के दिखा दे। उन्होंने कहा हजरत वो हुकूमत की तरफ से पाबंदी है, आप अपने जाहो जलाल के साथ बैठे, ट्रक ड्राइवर चला रहा है और डर रहा है कि अब आगे जाके रोक दिया जाएगा या वापिस कर लिया जाएगा या हो सकता है गिरफ्तार कर लिया जाए। जाहिर है जिसकी हुकूमत है वो सब कुछ कर सकता है, जिसके पास इख्तियार है वो सब कुछ कर सकता है। सिपाही ने रोका, उसने ट्रक रोक दिया, हजरत की तरफ इशारा किया, वो उधर से घूम कर आया, आपने शीशा उतार कर अपना चेहरा बाहर निकाला, उसने इशारा कर दिया जाइए, उसी वक्त ट्रक आगे चला गया। पूरे अनाज का गल्ले का भरा हुआ ट्रक जो खाने पीने की चीजें थी हजरत खुद लेकर बनारस पहुंच गए। इस तरह उलमा अहले सुन्नत ने मशाइख अहले सुन्नत ने काम किया। और जब वो बनारस सुन्नी कॉन्फ्रेंस मुनक्किद हुई तो उलमा अहले सुन्नत ने बाकायदा ऐलान किया कि ये कॉन्फ्रेंस तहरीके पाकिस्तान के लिए हमने मुनक्किद की है, तहरीके पाकिस्तान की मदद के लिए, मावनत के लिए, आगे बढ़ाने के लिए। और ऐलान ये भी हुआ कि अगर कायदे आजम मोहम्मद अली जिना पाकिस्तान के मुतालबे से दस्तबरदार हो भी जाएं तो हम उलमाए अहले सुन्नत और मशाइख अहले सुन्नत पाकिस्तान बनाकर दम लेंगे। उसके बाद अजमेर सुन्नी कॉन्फ्रेंस हुई, वो भी इसी सिलसिले में हुई। अल्लामा सैयद मोहम्मद मुहद्दिस कचौचवी मुहद्दिस आजम हिंद ने खिताब फरमाया और जाहो जलाल के साथ खिताब फरमाया और फरमाया सुनो, पाकिस्तान बनाना सुन्नियों तुम्हारा काम है, दूसरों का काम नहीं है, ये सुन्नियों का काम है। और फिर फरमाया हम सुबह शाम पाकिस्तान कहते हैं, सुबह कहते हैं, शाम को, रात को, हर जलसे में, हर उसमें लोग कहते हैं ये तो इनका वजीफा है। हम कहते हैं हां हमारा वजीफा है, कौन अपना वजीफा सुबह शाम नहीं पढ़ता। फरमाया पाकिस्तान पाकों का वजीफा है, इसीलिए नापाकों को इससे चिढ़ है, जो नापाक हैं उनको चिढ़ है, तो हम तो अपना वजीफा सुबह शाम पढ़ेंगे। अंग्रेजों ने कुछ मौलवियों को खरीद लिया, दूसरे लोगों को, और उन्हीं में एक अबुल कलाम आजाद, जो उसको अल्लामा और मौलाना पतन क्या क्या वो कहते हैं, अबुल कलाम आजाद, उसने अंग्रेजों की हिमायत में और अंग्रेजों से जो कुछ लिया होगा उसकी वजह से एक एतराज किया। उसने कहा ये पाकिस्तान का लफ्ज ही गैर शरई है, ये जो तुम मुल्क बना रहे हो और तुमने नाम रखा है पाकिस्तान पाकिस्तान, असल में इसका माना क्या है, पाक के माना साफ। हम कहते हैं ना पाक, ये कपड़ा पाक है, ये नापाक है, पाक के माना साफ, पाकीजा, सुतरा। और सतान ये फारसी का लफ्ज है, इसके माने मदीना यानी शहर। पाकिस्तान पाक शहर, पाक टुकड़ा जमीन, ये इसका नाम है। उसने क्या मंतिक लगाई, अबुल कलाम आजाद ने कहा तुमने इसका नाम रखा पाकिस्तान, ये तो लफ्ज ही गैर शरई है। उनका क्यों? कहा इसलिए कि नबी पाक अलैहिस्सलाम की हदीस है, सरकार ने फरमाया मेरे लिए अल्लाह ने सारी जमीन को पाक कर दिया, सारी जमीन को पाक कर दिया। तो अल्लाह ने तो सारी जमीन को पाक किया, तुमने खाली एक ही टुकड़े को पाक कर दिया। अरे सारी जमीन पाक है, पाकिस्तान है तो सारी जमीन पाकिस्तान है, तुम तो एक टुकड़ा ले रहे हो अपने मुल्क के लिए और उसको कह रहे हो पाकिस्तान है, तो ये लफ्ज ही गैर शरई है। उलमा अहले सुन्नत ने सुना और फौरन इसका जवाब दिया, उन्होंने कहा तुमने हदीस का अगला हिस्सा नहीं पढ़ा, सरकारे तो आलम अलैहिस्सलाम ने फरमाया मेरे लिए अल्लाह ने सारी जमीन को मस्जिद बना दिया, जहां चाहो नमाज पढ़ो, मेरे लिए सारी जमीन को मस्जिद बना दिया। जब अल्लाह ने सारी जमीन को मस्जिद बनाया है तो तुमने ये छोटी छोटी मस्जिदें क्यों बनाई? तुम भी इनको हटा दो, फिर सारी जमीन मस्जिद है। तुम अगर हमें ये कह रहे हो कि अल्लाह ने पाक कर दिया तो ये तुम एक टुकड़े को पाक कर रहे हो, तो सरकार ने ये भी तो फरमाया कि अल्लाह ने मेरे लिए सारी जमीन को मस्जिद बना दिया, महबूब आप जहां चाहें नमाज पढ़ें। पहली उम्मतों के लिए एक जगह थी ना कि इसी जगह इबादत करेंगे, इसके अलावा नहीं करेंगे। ये नबी पाक अलैहिस्सलाम की शान है, सरकार की खसूसियत है। सरकार ने फरमाया मेरे लिए अल्लाह ने सारी जमीन को मस्जिद बना दिया, अब आप जहां चाहें नमाज पढ़ सकते। तो उलमा ने जवाब दिया अगर यही बात है तो मस्जिद तो सारी जमीन है, तुमने ये छोटी छोटी मस्जिदें क्यों बना दी? फिर ये सब हटा तो सारी जमीन मस्जिद। कहने का मकसद ये है इन लोगों ने अंग्रेजों का साथ दिया, उनसे जागीरें ली, जायदादें ली और पाकिस्तान की मुखालफत की, तहरीक पाकिस्तान की मुखालफत। लेकिन अल्हम्दुलिल्लाह उलमाए अहले सुन्नत में कोई एक भी ऐसा नहीं था जिसने इस तहरीक की मुखालफत की, बल्कि उन्होंने बढ़ चढ़ कर हिस्सा लिया। मौलाना किफायत अली काफी, उनको फांसी की सजा दी गई, जब फांसी के फंदे की तरफ ले जाया जा रहा है, तख्ते दार की तरफ ले जाया जा रहा है, जैसे जैसे बढ़ते जा रहे हैं ऐसे ऐसे चेहरे पर खुशी के आसार आ रहे हैं, मुसर्रत के आसार आ रहे हैं। जो फांसी देने वाला वो ये कहता है मैंने किसी ऐसे इंसान को आज तक नहीं देखा कि जिसको फंदे की तरफ ले जाया जा रहा हो, जो मौत के जितना करीब जा रहा है उतना ही मुस्कुरा रहा। अरे उनको तो पता था ये फांसी का फंदा क्या है, ये तो मैं सीधा जन्नत में जाऊंगा, मैं तो अपने आका के सामने सुरखुरू होऊंगा। और उन्होंने अपनी जान कुर्बान की और जन्नतुल फिरदौस में पहुंच गए। इसी तरह दीकर उलमाए अहले सुन्नत, उन्होंने इसमें बढ़ चढ़ कर हिस्सा लिया। अगर ये लोग इसमें हिस्सा ना लेते कभी भी ये तहरीक कामयाब नहीं होती। दामे दिरहमे सुखने कदमे, अपना घर छोड़ा, माल दौलत जायदाद सब चीजें पाकिस्तान पे कुर्बान कर दी और हिजरत करके पाकिस्तान पहुंच गए। और उससे पहले कुर्बानियां दी हैं, मुसलमानों की लाशों को सड़कों पर डाल दिया गया, यानी मारते थे और उसके बाद टांग खींच कर लाके सड़कों पर डालते थे ताकि गाड़ियां इनके ऊपर से गुजरे, और फिर उन लाशों पर से गाड़ियां गुजरती थीं, किसी का पेट फट जाता था, किसी के सर के ऊपर से, किसी के पैर के ऊपर से, यानी लाश का भी बुरा हाल हो जाता था। ट्रक गुजर रहे होते थे लाशों के ऊपर से, और जब देखते थे कि अब इनका हशर हो गया तो बाद में उन लाशों को एक ट्रक में डालकर दरियाए जमुना के पास उसके किनारे पर पेट्रोल डालकर आग लगा दिया करते। हजारों मुसलमानों की लाशों को इस तरह बेहुरमती की गई और उनकी लाशों को जला दिया गया। एक औरत के सात लड़के, उन सात लड़कों को मां के सामने ज़िबा किया गया। गौर करो, एक बेटा भी अगर हो तो क्या कैफियत होगी उस मां की, सात लड़कों को उसके सामने, इसीलिए कि ये तहरीके पाकिस्तान में हिस्सा ले रहे हैं, सात लड़कों को जिबा किया गया। और जिबा करने के बाद उस औरत ने फिर नारा लगाया पाकिस्तान जिंदाबाद। ये थी उन औरतों की हिम्मत, ये थी उन औरतों की ताकत। एक फौजी ने लिखा कि वो टहलता हुआ सरहद पर पहुंचा और थोड़ा सा आगे निकल गया। अब जाहिर है सरहद में कोई दीवार तो नहीं है ना, पाकिस्तान हिंदुस्तान की सरहद में तार लगे हुए हैं, मामूली सा निशान है कि भाई ये हमारी हद है, ये उनकी हद है, अब एक कदम बढ़ाएं तो हिंदुस्तान में, दूसरा कदम तो पाकिस्तान में। तो जैसे ये वहां पहुंचा हिंदुस्तानी सिपाहियों ने पकड़ लिया, ये पाकिस्तानी जासूस है इसको पकड़ लो, पकड़ लिया, उसको बंद कर दिया। रात का वक्त है, इसके कोठरी में बंद कर दो। आधी रात के बाद उसने देखा खिड़की में से कोई औरत झांक रही, एक औरत का साया सा उसको नजर आया। वो घबरा गया, उठ के बैठा। उसने पूछा, कौन हो तुम? उसने कहा, तुम कौन हो? पाकिस्तानी। उसने कहा, हम पाकिस्तानी, मैं पाकिस्तानी हूं, मुझे इस तरह पकड़ा है और यहां बंद कर दी। उस औरत ने कहा, हमने पाकिस्तान बनाया था, तुमने उसका क्या हशर कर दिया? हमने पाकिस्तान बनाया था, तुमने क्या हशर कर दिया? वो बड़ा हैरान हुआ। उसने कहा, तुम तो सिख हो, सिख औरत लग रही हो मुझे, तुमने कहां से पाकिस्तान बनाया? उसने कहा, सुनो, तहरीक पाकिस्तान के दौरान जो हजारों लड़कियां अगवा की थी इन लोगों ने, उन्हीं में से एक मैं हूं। मुसलमान लड़कियों को अगवा करके ले जाते थे, उन्हीं में से एक मैं हूं। जबरदस्ती मुझे कैद में रखा और फिर मुझसे शादी की। लेकिन आज भी इतना अरसा हो चुका है पाकिस्तान को बने हुए और मुझे यहां पर इनकी कैद में, लेकिन आज भी मेरा दिल पाकिस्तान की मोहब्बत में धड़कता है और मैं इतनी मोहब्बत करती हूं कि जब मेरे बच्चे को बुखार होता है, मैं पाकिस्तान कहकर उसको दम करती हूं, बुखार उतर जाता। मैं पाकिस्तान से इतनी मोहब्बत करती। उस वक्त उन्होंने ये जुल्म सितम किया कि हजारों लाखों नौजवान लड़कियों को अगवा करके ले गए और बहुत सी लड़कियों ने, औरतों ने खुले हुए कुओं में कूद कर अपनी जान दे दी, अपनी इज्जतों को बचा ली। वो पीछे पीछे भागते थे, पकड़ते थे, मर्दों को कत्ल करते थे, औरतों को उठाकर ले जाते। इतनी कुर्बानियां मुसलमानों ने दी हैं, तब ये मुल्क मारे वजूद में आए। कितनी इज्जतें लूटी, कितने मकानात, कितनी जायदाद, कितनी जाने, ये सब तबाह बर्बाद होकर तब जाके ये खित्ता जमीन हमें हासिल हुआ। और हम कह रहे हैं कि नहीं, इसकी तो जरूरत ही नहीं, हम तो वहां बड़े आराम से। असल में मसला क्या है? मसला ये है, जो बनाता है वही हिफाजत भी करता। आप एक छोटा सा घर बनाएं, मेहनत करके, कोशिश करके आपने एक एक पैसा जमा किया, फिर अपना एक मकान बनाया छोटा सा कि चलो मैं किराए से बच जाऊं, मेरा अपना मकान हो जाए। अपनी जिंदगी में एक मकान बना लिया। अब अगर उस मकान को कोई गिराना चाहे तो आप गिराने देंगे? तो नहीं, ये तो मेरे खून पसीने की कमाई से बना है, इसके लिए तो मैंने दिन रात मेहनत की है, इसके लिए तो मैंने ओवरटाइम किया है, इसके लिए तो मैंने लोन लिया है, कितनी मेहनत करके पूरी जिंदगी में मैंने एक मकान तैयार किया, तुम उसे गिराने के लिए आ रहे हो? नहीं, मैं अपनी जान पे खेल जाऊंगा लेकिन इस मकान को नहीं गिरने दूंगा, इस मकान को तबाह होने नहीं दूंगा। मेरे बुजुर्गों और दोस्तों, हमारे जिन बुजुर्गों ने अपने खून से इस मुल्क की आबियारी की, इसकी बुनियाद रखी, इसकी तहरीक में अपने खून की, जानों की कुर्बानी दी, वो अगर होते तो इस मुल्क को बिखरने देते? इसमें करप्शन होने देते? इसमें जो कुछ आज हो रहा है वो होने देते? या ऐसी बातें वो करते? नहीं, ऐसी बातें वही कर रहे हैं जिन्हें बना बनाया मुल्क मिल गया। आजादी में आंख खोली, ना किसी का डर है ना किसी का खौफ। आजादी की कदर वही जानते हैं जो गुलामी में रह चुके हों, ये एक फैक्ट है, एक हकीकत है। आजादी की कदर वही जानते हैं जो गुलामी में रह चुके हों, जो किसी का गुलाम हो, उसके हुक्म के बगैर चल ना सके, उसके हुक्म के बगैर कहीं जा ना सके, कहीं से आ ना सके, कुछ खा पी ना सके, और फिर उसको एकदम आजादी मिल जाए तो कितना खुश होगा, कदर करेगा या नहीं करेगा? अल्हम्दुलिल्लाह, हमने तो आजाद फिजा में आंख खोली, आजाद वतन में आंख खोली, इसलिए इस मुल्क की कदर नहीं है। कहते नहीं, ये क्यों बना, क्या हुआ? अगर गुलामी में रहते, अंग्रेजों की गुलामी में, उनके जुल्म और सितम को सहते, उन्होंने जिस तरह दहशत और बर्बरियत फैलाई, मुसलमानों का कत्लेआम किया, ये सारी चीजें अगर अपनी आंखों से देखते तो आज इस मुल्क की कदर करते, फिर कभी अपनी जबान से ये जुमला नहीं निकालते। ये अल्लाह तबारक व तआला की एक नेमत है, और नेमत भी कैसी, अल्लाह की नेमत भी ऐसी है। अब आप पूरी दुनिया का जायजा लें, कुछ मुल्क ऐसे हैं जहां सिर्फ पहाड़ हैं, जैसे अफगानिस्तान। कुछ मुल्क ऐसे हैं जहां बिल्कुल प्लेन जमीन है, पहाड़ बहुत कम है, जैसे लंदन वगैरह, इंग्लैंड। कुछ मुल्क ऐसे हैं जहां समंदर नहीं है, जैसे रूस। कुछ ऐसे हैं जहां सिर्फ दरिया है, कुछ ऐसे हैं सिर्फ समंदर है दरिया नहीं है। कुछ ऐसे हैं जहां पर आबशार ही नहीं, कुछ ऐसे हैं जहां पर नहरें ही नहीं है। दुनिया का वाहिद मुल्क पाकिस्तान है जहां पर पहाड़ भी हैं, समंदर भी है, दरिया भी है, नहरें भी हैं, आबशारों के नगमे भी हैं, बुलबुलों की चहचहट भी है, हर मौसम यहां पर मौजूद है, हर खूबसूरत मंजर इस मुल्क में मौजूद, मादनियात के जखायर पाकिस्तान में मौजूद। दुनिया का बेहतरीन किस्म का कोयला अगर कहीं है तो पाकिस्तान में। नमक की कान खेवड़ा में मौजूद है, दुनिया की सबसे बेहतरीन नमक, उन्होंने पूरी नमक की मस्जिद वहां बना रखी, इतना नमक मौजूद है और दुनिया का बेहतरीन नमक है। गैस वाफर मिकदार में पाकिस्तान में मौजूद है और गैस का होना इस बात की दलील है कि पेट्रोल भी मौजूद है, जहां गैस होती है पेट्रोल जरूर होता है, पेट्रोल ना हो तो गैस ही ना हो, लेकिन कोई निकालने दे तब बात, वो अलग बात है कि निकाले या नहीं निकालते। इतने मादनी जखायर अल्लाह ने हमें दिए। सवात की तरफ आप चले जाएं, जितने पहाड़ हैं सब सब्जे से ढके हुए, दरख्त ही दरख्त हैं, सब्जा ही सब्जा है, अगर उसकी तस्वीर खींचकर किसी को दिखाई जाए तो वो कहेगा शायद ये यूरोप का कोई मकाम, कहने यूरोप का नहीं, ये तुम्हारे अपने मुल्क पाकिस्तान का मकाम। सैफुल मुलूक झील को देखो कि कितनी बुलंदी पर अल्लाह ने एक प्याला रख दिया है, दुनिया वहां देखने के लिए चली जा रही। इसीलिए मैं ये कहता हूं कि पाकिस्तान में समंदर है, दरिया है, आबशार है, नगमे हैं, बुलबुलों की परिंदों की चहचहाट है, हर किस्म की नेमत पाकिस्तान में, याकूत, मरजान, पन्ना, जितने भी कीमती पत्थर हैं सब पहाड़ों में मौजूद हैं। अगर पाकिस्तान में किसी चीज की कमी है तो सिर्फ दयानतदारी की कमी, खुलूस की कमी है, अपने वतन से मोहब्बत की कमी। अगर खुलूस पैदा हो जाए, अपने वतन से मोहब्बत पैदा हो जाए, ईमानदारी पैदा हो जाए, सबसे ज्यादा तरक्की याफ्ता मुल्क यही पाकिस्तान। सबसे ज्यादा तरक्की याफ्ता मुल्क यही। 1983 में जब मैं सवात गया तो एक बहुत बड़ा पहाड़ देखा जिसके गिर्द खारदार तार लगे हुए। मैं पूछा क्यों, खारदार तार तो लगाते हैं इसलिए कि ताकि आम लोग ना जा सके, हो सकता है इस पहाड़ पे किसी का कोई मकान हो, किसी ऐसे बड़े अफसर का या कुछ, लेकिन मकान वकान तो कोई नजर नहीं आ रहा। एक बहुत बड़ा पहाड़ है, उसके चारों तरफ तार लगे हुए कि कोई जा ना सके। जब उन लोगों से पूछा तो उन्होंने कहा हजरत एक पत्थर होता है जिसे कहते पन्ना, जैसे है ना याकूत, अकीक, मरजान, वो इतना सा जो होता है वो 50,000 का होता है, क्या हो सकता है 50 लाख का, इतना सा। तो उन्होंने कहा ये पूरा पहाड़ उसी का है, इतना सा जो 50,000 का है ये पूरा पहाड़ उसी का है। इसमें से वो खाम निकालते हैं, फिर उसको रिफाइन करते हैं, फिर उसको पॉलिश करते हैं, तो इतना सा पत्थर 50,000 का बिकता। और ये एक पहाड़ नहीं है, ऐसे कितने पहाड़ यहां मौजूद। गौर करो अल्लाह ने तुम्हारे मुल्क को कैसी कैसी नेमतों से नवाजा। इसीलिए हकीम सईद ने कहा था कि पाकिस्तान सूरह रहमान का तर्जुमा है, फबिअय्या आलाए रब्बिकुमा तुकज्जिबान, तुम अपने रब की कौन कौन सी नेमतों को झुटलाओ। सारी मादनी जखायर तुम्हारे पास है और सारे मौसम तुम्हारे पास हैं। अब उनके पास धूप नहीं निकलती, यूरोप में हम अगर मौसम अच्छा हो धूप ना निकले तो हम खुश होते हैं, जैसे आजकल का मौसम चल रहा है, कोई सीबीओ जा रहा है, कोई कहीं जा रहा है घूमने के लिए कि मौसम अच्छा है जरा घूमने के लिए, वहां मौसम ही यही रहता है। और इंसान की फितरत यह है कि वो चेंज चाहता है, तब्दीली चाहता है, वो मुसलसल ऐसे मौसम में रहने की वजह से परेशान है। जब धूप निकलती है तो वो ऐसे ही खुश होते हैं जैसे हम बादल आने पर खुश होते हैं, जैसे हम बारिश होने पर खुश होते हैं, और वो कुछ ज्यादा ही खुश हो जाते हैं कि वो, खैर आगे कहना नहीं चाहिए। तो इसलिए सन बात करते हूं, हालांकि ये धूप ही अल्लाह की एक नेमत है, कितने जरासीम ये धूप हमारे जिस्मों से निकाल देते, वो धूप में लेट जाते हैं कि ये धूप आएगी हमारे जिस्म से जरासीम निकलेंगे। देखो हर चीज अल्लाह की नेमत, यहां पर हवा भी है, यहां बारिश भी है, यहां पानी भी है, या धूप भी है, सर्दी भी है, गर्मी भी है, खिजा भी है, बहार भी। अल्लाह ने तुम्हें ऐसा अजीम खित्ता दिया है, कौन सी नेमत है जो पाकिस्तान में नहीं। वो कहते पाकिस्तान ने हमें क्या दिया, हमने कहा ये नहीं कहो, ये कहो पाकिस्तान ने क्या नहीं दिया, तुमने किस चीज की कदर कर ली। एक चीज की भी तुम अल्लाह की इस नेमत की कदर कर लेते तो आज यही मुल्क दुनिया से सबसे ज्यादा तरक्की याफ्ता मुल्क हो जाता। कहने का मकसद यह है कि इन 70 सालों में होना तो यह चाहिए था कि जिस मकसद के लिए पाकिस्तान बनाया गया, मकसद क्या था, एक ऐसा खित्ता जमीन जहां पर अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के दीन की, इस्लाम की हुक्मरानी हो, सबको इंसाफ मिले, कुरान और सुन्नत की हुक्मरानी हो, इस्लामी निजाम का निफाज हो, मकाम मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम का तहफ्फुज। उलमा ने वो तमाम चीजें कर कर दी, लेकिन बदकिस्मती से ऐसे हुक्मरान हमें मिले कि फिर इस्लामी निजाम नाफिज नहीं हो सका और वही निजाम चलता रहा जो चल रहा। लेकिन अल्हम्दुलिल्लाह अल्लाह की जात से नौमीद नहीं है, कभी ना कभी वो ऐसा अपना कोई बंदा पैदा करेगा जो इस मुल्क की तकदीर को इंशाअल्लाह बदल दे। हमारा काम क्या है, आप कहें जी हम क्या करें, हम हुकूमत तो कर नहीं सकते, हम इलेक्शन में तो हिस्सा ले नहीं सकते, उसके लिए भी पैसा चाहिए, हम फला काम नहीं कर सकते, हम ये नहीं कर सकते। आप ये तो कर सकते हैं कि अपने मुल्क से मोहब्बत करें, मोहब्बत करने में तो कोई पैसा खर्च नहीं होता, मुल्क को बदनाम जो लोग कर रहे हैं उनको तो रोक सकते, यहां पर चोरी है, यहां पर डाकाधनी है, यहां पर ये है, करप्शन है, मैंने किस मुल्क में करप्शन नहीं है, तुम यूरोप की तरफ निकल जाओ वहां भी सब कुछ हो रहा है, वहां भी चोरियां हैं, डाके हैं, सब कुछ है, लेकिन वो छुपाते हैं। ये नहीं कि चोरी हुई तो टीवी पर आ गया जी फना इलाके में चोरी हुई, इतने कत्ल हो गए, इतने मर गए, छुपाते हैं, हम हाईलाइट करते हैं, एक काम हो गया जी, ये काम हो गया, पूरी दुनिया को पता चल गया पाकिस्तान में यह हुआ, बदनाम करने के लिए कि इस मुल्क को बदनाम किया जाए कि देखो ये मुसलमान क्या कर रहे हैं, इनका दीन क्या कह रहा है और ये खुद क्या कर रहे हैं। इसलिए करप्शन हर जगह है, गुंडागर्दी, बदमाशी, धोखादही सब जगह, कहीं कम कहीं ज्यादा। कहते जी पाकिस्तान में कानून नहीं है, मैंने कहा कानून है, अमल नहीं है। कानून क्यों नहीं है, कानून है, अमल नहीं है, अमल हो जाए ये मुल्क भी सबसे ऊपर चले जाए, और इंशाअल्लाह होगा। हम सिर्फ एक बात कहते हैं, एक साहब मुझे मिले इंग्लैंड में और वो वहां पर सेटल काफी अरसे पहले चले गए जी, हम तो यहां पर बड़े अमन में हैं, बड़े सुकून में हैं, देखें यहां पे लोगों की इज्जत है, जान महफूज है, माल महफूज है, ये है वो है, पाकिस्तान में जान माल महफूज नहीं, वहां ये है, वहां वो है, वहां करप्शन है, वहां गुंडागर्दी है, बदमाशी है। मैंने कहा पैदा कहां हुए, कह रहे पाकिस्तान। अच्छा तालीम कहां हासिल की, कहने पाकिस्तान में। अच्छा उसी तालीम की वजह से आप इंग्लैंड पहुंचे जी, उसी तालीम ने आपको शऊर दिया, उसी तालीम ने आपको इज्जत दी, उसी तालीम ने आपको इंसान बनाया, और उसी मुल्क की बुराइयां, जिस थाली में खाओ उसी में सुराख, ये क्या बात हुई। जिस मुल्क ने तुम्हें जीने का तरीका सिखाया, जिस मुल्क की तालीम की वजह से, शऊर की वजह से तुम यहां तक पहुंचे और इन्होंने तुम्हें कबूल किया, उसी मुल्क की बुराई कर रहे हो। अब मरोगे तो क्या होगा, बॉडी कहां जाएगी, पाकिस्तान, तो फिर क्यों बुराई कर रहे हो, फिर क्यों बुराई कर रहे हो। बाद लोग कहते नहीं जी फिर वो ऐसा है कि जीना यहां का अच्छा है, मरना वहां का अच्छा, वहां कम से कम नहलाकर आराम से ले जाकर दफन कर देते, कंधा दे देते, बाद में इशारे जवाब भी कर देते, यहां तो घर वालों को हाथ ही नहीं लगाने देते, बॉडी सीधी ले जाते हैं अस्पताल में, अरमान नहलाए और सीधे जाके बस चेहरा देख लो, जाके दफन कर दिया। हमने कहा सुनो सबसे बड़ी बात यह है, पाकिस्तान से मोहब्बत करो, पाकिस्तान के वफादार रहो, इस मुल्क में पैदा हुए, इस मुल्क ने हमें शऊर दिया, इस मुल्क ने हमें तालीम दी, इस मुल्क ने हमें जीने का तरीका सिखाया, तो अगर कुछ खराबियां हैं तो जहां तक ہمارا دار اختیار ہے، ہم کوشش کریں، اور اگر ہر شخص اپنے طور پر کوشش کرے تو یہ پورا معاشرہ سنور جائے۔ کسی نے بڑی پیاری بات کہی تھی، ایک دانشور نے بہت بہترین بات کہی، اگر سب اس پر عمل کر لیں تو پورا معاشرہ سنور جائے۔ اس نے یہ کہا، مجھے دوسروں کو کہنے کی ضرورت نہیں، میں اپنے آپ کو ایماندار بنا لوں، عہد کر لوں کہ آج سے میں کوئی بے ایمانی نہیں کروں گا، کسی کو دھوکہ نہیں دوں گا، کوئی غلط کام نہیں کروں گا، میں اپنے آپ کو صحیح کر لوں اور سوچ لوں کہ معاشرے سے ایک بے ایمان کم ہو گیا، معاشرے سے ایک بے ایمان کم ہو گیا۔ کتنی اچھی بات ہے، اگر ہر آدمی یہ سوچ لے تو پورا معاشرہ نہیں سدھر جائے، سدھرے گا یا نہیں سدھرے گا؟ تو ہم سب کو اجتماعی طور پر کوشش کرنی۔ اگر کوئی پاکستان کے خلاف بات کرے، ہم صرف ایک بات کہتے ہیں، چلو ٹھیک ہے ہم مانتے ہیں اس میں برائی ہے، پاکستان میں برائی ہے، یہاں پر غنڈہ گردی ہے، یہاں پر کرپشن ہے، یہاں پر یہ ہے، یہاں پر سب کچھ ہے، تو پھر یہاں رہتے کیوں ہو؟ چلے جاؤ، اس ملک کو چھوڑ دو۔ اگر تمہیں اس ملک سے نفرت ہے تو مت رہو پاکستان میں، نکل جاؤ یہاں سے، چلے جاؤ دنیا کے کسی ملک میں جہاں محبت ہے، وہاں چلے جاؤ، رہتے بھی یہیں ہیں، کھاتے بھی یہیں کا ہیں، برائی بھی یہیں کی کرتے ہیں۔ کتنی بڑی غداری ہے، کتنی بڑی غداری ہے۔ میں سمجھتا ہوں وہ غدار ہے جو پاکستان میں رہے اور یہاں کی برائی کرے، تو جہاں برائیاں نہیں ہیں وہاں چلے جاؤ، پھر یہاں کیوں رہ رہے؟ یہ ملک ہماری شناخت ہے، پاکستان ہماری پہچان ہے، پاکستان ہماری شان ہے، پاکستان ہماری آن ہے، پاکستان ہے تو ہم ہیں، یہ نہیں ہے تو ہم نہیں۔ اگر یہ جذبہ ہر ایک کے، ہر ایک پاکستانی کے دل میں، ہر ایک بچے کے، جوان کے دل میں، عورت کے، مرد کے دل میں پیدا ہو جائے تو یہ ملک زمین سے آسمان پر پہنچے۔ ہر شخص یہاں کا رہنے والا اس ملک سے محبت کرے، اور یہاں جو جو برائیاں ہیں اپنے طور پر ہر ایک کا جہاں جہاں دار اختیار ہے ختم کرنے کی کوشش کرے، انشاءاللہ ایک دن آئے گا کہ یہ ملک اسلام کا ایک شاندار قلعہ بن جائے۔ اور ابھی بھی جتنا اسلام پاکستان میں ہے، مکے اور مدینے کے علاوہ اور کہیں نہیں، حرمین طیبین کے علاوہ اور کہیں نہیں۔ اللہ نے اس ملک کو ایک ایسا ٹیلنٹ دیا ہے کہ دنیا میں، الحمدللہ آدھی سے زیادہ دنیا میں گھوم چکا ہوں، دنیا میں جہاں جہاں میں گیا وہاں پر دینی مدارس قائم ہیں، دارالعلوم قائم ہیں، اسکول قائم ہیں۔ جب فاؤنڈر کو دیکھا تو پاکستان کا فارغ التحصیل، جس نے بنایا ہے وہ یہیں کا فارغ التحصیل، بہترین علماء پاکستان میں، بہترین مشائخ پاکستان میں، بہترین نعت خواں پاکستان میں، بہترین انجینئر، ڈاکٹر، سب پاکستان میں۔ تو پھر اس ملک میں کیا نہیں ہے؟ اللہ نے ہر چیز وافر مقدار میں عطا فرمائی ہے، ساری نعمتیں اس ملک میں عطا فرمائی، صرف ایمانداری یہاں پیدا ہو جائے، اپنے ملک سے محبت پیدا ہو جائے، محنت، لگن اور شوق سے کام کرنے کا جذبہ پیدا ہو جائے، یہ ملک ترقی یافتہ ملکوں میں شامل ہو، بلکہ سب سے زیادہ ٹاپ پر پہنچے، اور انشاءاللہ تعالی پہنچے گا۔ ہم نے یہ عنوان اسی لیے لیا کہ اس قسم کی باتیں جو لوگ کرتے ہیں، آپ ان باتوں پر دھیان نہ دیں، اس ملک سے محبت رکھیں۔ کل انشاءاللہ 70واں یوم آزادی ہم سب منا رہے ہیں، اس میں مقصد یہ نہیں ہے کہ ہم نے صرف جھنڈے لگا دیے تو ہم نے بہت بڑا کام کر دیا، ہم نے پاکستان کے جھنڈے کی چھوٹی چھوٹی جھنڈیاں لگا دیں یا لائٹیں لگا دی تو بہت کام کر دیا، یہ سب صحیح ہے اپنی جگہ، لیکن ایسا کوئی کام نہ کریں کہ جس سے دوسرے کو تکلیف ہو، اتنی زیادہ تیز آواز میں ریکارڈنگ نہ ہو کہ برابر والے کو، پڑوسی کو تکلیف ہو، اور اس موقع پر اپنے رب کے حضور اپنی پیشانی کو جھکا کر سچے دل سے توبہ بھی کریں، اس کا شکر بھی ادا کریں کہ مولا یہ نعمت جو تو نے ہمیں عطا فرمائی ہے، اس نعمت کو قائم و دائم رکھ، اس کے مٹانے والوں کو مٹا دے، اس کے ختم کرنے والوں کو ختم کر۔ کل سب مل کر یہ دعا ضرور کریں، اور یہ پاکستان نیک ساتھ میں 27 رمضان کو یہ پاکستان قائم، شب قدر، نزول قرآن کی رات، تو اس رات میں یہ ملک بنا ہے، تو یہ قائم رہنے کے لیے بنا ہے، مٹنے کے لیے نہیں بنا۔ اور جن مبارک ہاتھوں نے اس کے لیے دعائیں کی ہیں، جن بزرگان دین اور اولیاء کاملین نے قربانیاں دی ہیں، اس کے لیے محنت، کوشش اور لگن سے کام کیا ہے، ان کی دعا سے انشاءاللہ یہ ملک ہمیشہ ہمیشہ قائم رہے گا، اس کو مٹانے والے خود بخود مٹ جائیں۔ آج کی گفتگو کا حاصل یہی ہے کہ ہم سب صدق دل کے ساتھ، سچے لگن اور محبت کے ساتھ اس پاکستان کے لیے دعا کریں۔ خود بھی دعا کریں، دوسرے بھی دعا کریں، اور اس کے لیے جہاں جہاں تک ہمارا دار اختیار ہے ہم اس ملک کی ترقی میں حصہ لیں، محنت کریں، کوشش کریں، اپنی اولادوں کو اس کے مقصد، اس کے بننے کا جو مقصد ہے اس سے آگاہ کریں، اور بتائیں کہ ملک کس طرح ہمارے وجود میں آیا، کتنی قربانیاں دی گئیں، اور اب اس کے خلاف سازشیں ہو رہی ہیں. اللہ تبارک و تعالی اس ملک کو یہود و نصارہ غیر مسلموں کی بد نظروں سے محفوظ رکھے. آئیے دعا کریں. اللہ رب العالمین اس مملکت خداداد پاکستان کو ہمیشہ ہمیشہ قائم و دائم رکھے. مولا اس کو غیر مسلموں کی بد نظروں سے محفوظ فرما، اس کو حادثات سے محفوظ فرما، اس کو دہشت گردوں سے محفوظ فرما، اس کو بد نظروں سے محفوظ فرما، اس کو دشمنان اسلام سے محفوظ فرما. مولا اس ملک کو صحیح معنوں میں اسلام کا عظیم و شان قلعہ بنا. مولا اس ملک میں صحیح طور پر اسلامی نظام نافذ فرما، شریعت کا بول بالا فرما، مقام مصطفیٰ صلی اللہ علیہ وسلم کا تحفظ فرما. مولا اس کے مٹانے والوں کو مٹا دے، مولا اس کے ختم کرنے والوں کو ختم کر دے، مولا اس میں بسنے والوں کی عزت اور مال اور ان کی جانوں کی حفاظت فرما، مولا ہمارے ایمانوں کی حفاظت فرما، مولا ہمیں اس ملک سے محبت کرنے کی توفیق عطا فرما، مولا ہمیں صحیح اسلامی حکمران عطا فرما جو اس ملک سے سچی محبت کریں اور اس ملک کی صحیح طور پر تعمیر اور ترقی کریں. ان اللہ وملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللہم صل علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاۃ دائمۃ بدوام الملک الحی القیوم. سبحان ربک رب العزۃ عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.